وَلَئِن مُتُّمْ أَوْ قُتِلْتُمْ لَإِلَى اللَّهِ تُحْشَرُونَ. और इससे क्या फर्क पड़ता है, अगर कोई कत्ल कर दिया जाए या वो बिस्तर पे मर जाए, तुम कहते हो कि हाय क्यों मर गए, हाय सबका ठिकाना तो एक ही है, अल्लाह के यहां जमा होना सबको, जिस शक्ल में भी मौत आए, वो किसी बीमारी से आए, वो किसी एक्सीडेंट से आए, वो किसी जंग में आए, जो किसी में भी आए, मंजिल सबकी एक है, वहीं पहुंचना। उसके पास पहुंचने से तो किसी सूरत कोई चीज नहीं रोक सकती। या अय्युहल इंसानु इन्नका कादिहुन इला रब्बिका कदहन फमुलाकी। इंसान तो अपने रब की तरफ चला हुआ, एक एक दिन हमें अल्लाह से करीब कर रहा है। जिंदगी जितनी गुजरती जा रही, सोचा करें, हम सब ही आई थिंक डाउन द हिल तो होंगे, यानी अब हम अपनी कोई 20 साल का 25 साल का तो नहीं बैठा हुआ, बस आगे को 30 के बाद तो नीचे ही जाने लगते हैं, 40 के बाद बिल्कुल ही। तो उसके अंदर सोचा करें कि अब वो चीजें नहीं है कि अब कोई स्टार्ट नहीं हो रही लाइफ, अब रैप अप होने शुरू हो गई है। ओके, जब हमने कहीं से निकलना होता है, चलना होता है ना, जाना होता है, आप पिकनिक पे गए, आप खत्म किया तो सामान आप रैप अप करते हैं ना, आपने कहीं पे भी आप घूमने गए, आप चीजें समेटना शुरू कर देते हैं, तो ये अब समेटने का वक्त है जो 40 क्रॉस कर गया। सहाबा करम 40 पे सोचते थे कि अब बस अल्लाह के साथ, उसकी इबादत में उसके साथ वक्त लगाने का ये अब जिंदगी है। हमें तो यार 70-80 के भी होके नहीं होश आता, हमारे तो ये हालात हैं, फिर भी वक्त को जाया करते हैं, फिर भी वक्त को नहीं सोचते, ला इलाल्लाह ही तो शरून, तुम चले हुए अल्लाह की तरफ, तुम जमा किए जाओगे वहां। फबिमा रहमति मिन अल्लाह लिंत लहुम, अब आप सल्लल्लाहु अलैहि वसल्लम की खसूसियात बताई जा रही हैं। आप सल्लल्लाहु अलैहि वसल्लम की सिफात बताई जा रही हैं कुछ, यानी ये क्यों बताई जा रही हैं? इसलिए क्योंकि जब ऐसे लोग थे जिन्होंने इतनी बड़ी गलती कर दी, इतनी बड़ी गलती कर दी कि उसकी वजह से आप सोचें कितना बड़ा नुकसान हुआ, तो आप सल्लल्लाहु अलैहि वसल्लम को भी क्या बताया जा रहा है, और इसके बाद ईमान वालों को भी क्या बताया जा रहा है नबी अलैहिस्सलाम के बारे में। फबिमा रहमत मिन अल्लाह, ये अल्लाह की रहमत की वजह से ऐसा है कि लिंता लहुम, लिंता लीना से, लाम या नू नरम, आप नरम है इनके लिए, ये कि अल्लाह ताला की रहमत है आपके ऊपर है नबी, कि आप इनके साथ नरम हुआ। सुबहान अल्लाह, इससे पता चलता है किसी इंसान में अगर नरमी है ना, कोई बड़ा पोलाइट है, तो ये उसकी कोई बड़ी खूबी नहीं है। हाँ जी मैं बहुत पोलाइट हूं, मैं तो बड़ी काइंड हूं, मैं नहीं, ये समझ लें कि अल्लाह की रहमत है आपके ऊपर। और जो सख्त है ना, जिसकी जुबान में सख्ती है, वो ये समझ ले कि ये अल्लाह की रहमत से दूरी है उसके लिए। ठीक है, सख्ती जुबान की कोई बहुत अच्छी चीज नहीं है, नरमी को अल्लाह ताला ने पसंद किया है, इसीलिए उसको अपनी रहमत कहा है, और ये अपनी रहमत अपने नबी को अता फरमाई है, तो इससे पता चलता है कि ये तो बड़ी पसंदीदा चीज है, किसी को मिल जाए तो बड़ी अच्छी चीज है। तो हदीस में आता है ना कि जिसमें ये क्वालिटीज होंगी, उसके ऊपर अल्लाह ने जहन्नुम को हराम कर दिया, जहन्नुम में नहीं वो जा सकता। कौन है जो नरम है, नरमी रखने वाला, लोगों के साथ नरमी से पेश आने वाला, सख्ती नहीं हो जुबान के अंदर, और कौन है जो सहल हो, इजी गोइंग हो। बाज लोगों के साथ मामला करना इतना मुश्किल होता है, इतनी बहसें करेंगे, इतनी दलीलें देंगे, इतने झगड़े करेंगे, पर वो इंसान कहता है ला इनके साथ कैसे बात की जाए, डर लगता है उनसे बात करते हुए, वो इजी गोइंग नहीं होते, नरम हो नहीं होते, सहल नहीं होते। आपने भी देखा होगा ऐसे लोगों को जो कितने मुश्किल होते हैं उनके साथ डीलिंग करना, उनको हैंडल करना। हर एक यही सोच रहा होगा कि मैं तो बड़ी सहल हूं,
लेकिन अब ये तो दूसरों को पता हुआ कि हम कितने साल हैं। मेरे ख्याल में अपने अंदर तो हम सभी सोचते हैं, मैं देखो बड़ी सालों फलाना, देखा वो कितना मुश्किल है उसके साथ डील करना। अब अल्लाह वालम लोग हमारे बारे में क्या कहते हैं, जो बाज लोगों के साथ बात करते हुए लोग डरते हैं। तो आप सल्लल्लाहु अलैहि वसल्लम कैसे थे, नरम थे, सहल थे आप भी लोगों के, और करीब, जो तीसरी क्वालिटी है करीब, यानी ऐसे नहीं है कि बस लगे बदे से रहना, ऐसे होते हैं ना कुछ लोग के, बस सबसे नहीं हमने मिलना जुलना जी, बस हम बस अपने उसमें ही रहते हैं, करीब नहीं है लोगों से, एक्सेसिबल नहीं है लोगों के, वो लिए दिए रहते हैं बस, मतलब उनका मिजाज ऐसा होता है ना कि मैं हर एक से क्यों बात करूं, हर एक से मैं नहीं बात करती। तो नहीं, वो लोग करीब होते हैं, तो ये यानी उनके अंदर आजी इतनी होती है ना, तो ये क्वालिटीज अपने अंदर पैदा करनी है। और जी किसी को अल्लाह ताला ने दी भी है, अल्हम्दुलिल्लाह, अल्लाह का बड़ा करम होता है जिसको ये मिल जाए। अगर ये नहीं मिली मैं अल्लाह से दुआ करें, अल्लाह मुझे नरम बना दे, नरमी में खैर है, इस घराने को अल्लाह ताला नरमी दे दे, अल्लाह ताला ने उसको बहुत बड़ी अपनी रहमत दी है। वलौ कुंता फद्दन गलीज अल कल्बी लन फद्दू मिन हौलिक। ए नबी, अगर आप तंदखू होते, बदखलाक होते, सख्त दिल होते, तो ये मुंतशिर हो जाते आपके आसपास से। ये आज जो सहाबा आपके ऊपर जाने निछावर करते हैं ना, इन्होंने आपके पास भी नहीं फटकना था। अगर आप ऐसे होते कि सख्त होते, बदमिजाज होते, और सख्त दिली, आप समझते हैं ना कि क्या होती है सख्त दिली, किसी के ऊपर रहम ना आना, किसी की कोई चीज के लिए उसके केयर ना करना, आई डोंट केयर, कई कई दिल भी मतलब पत्थर की तरह होते हैं, उनके अंदर नरमी नहीं होती, उनके अंदर किसी पे रहम नहीं होता, वो किसी के दुख को अपने कुछ समझते नहीं है। या तो आप सल्लल्लाहु अलैहि वसल्लम कैसे थे, नरम थे। ठीक है ना, एक दिन हसन और हुसैन रजी अल्लाह ताला अन्हुमा आए हैं, तो आप सल्लल्लाहु अलैहि वसल्लम उनको प्यार करने लगे, उनको चूमने लगे, तो एक बद्दू था वहां पे, उसने कहा मेरे 10 बच्चे, मैंने कभी भी नहीं अपने बच्चों को प्यार किया इस तरह उठा उठा के। तो आपने फरमाया अगर अल्लाह ने तेरे दिल से रहमत ही निकाल दिया तो मैं क्या कर सकता। बास लोग ना, अब तो नहीं ऐसा, अब तो बहुत वक्त चेंज हो गया है, लेकिन जो आप में से बड़ी उम्र के लोग होंगे उनको पता होगा कि गांव वगैरह के अंदर ये आदमियों के अंदर बड़ी वो होती थी कि मैं अपने बच्चों को उठा के प्यार करूं, दूसरे बच्चों को कर लेंगे, अपने बच्चों को नहीं पूछेंगे, अपने बच्चों को। और आज भी कुछ लोग ऐसे होते हैं कि अगर हमने प्यार का इजहार कर दिया तो हमारे सर पे ही ना चढ़ जाए, नहीं बस इस तरह रखो डिस्टेंस के ऊपर इनको, बस हमें देखें तो कांपने शुरू हो जाएं, घर में एंटर हो तो उन लोग इतने रोब में आ जाएं, बच्चे छुप जाएं अपने अपने कमरों में, ऐसा होना चाहिए, शेर की नजर से देखो। नहीं, आप सल्लल्लाहु अलैहि वसल्लम तो ऐसे नहीं थे। ये जो हमारे मुहावरे बनाए हुए ना, मैं अक्सर कहती हूँ ये जो हमारा मुहावरा है ना, खिलाओ सोने का निवाला और देखो शेर की नजर से, बिल्कुल उलट है इस्लाम में, इसे बिल्कुल उलट है। आप सल्लम ने शेर की नजर से देखा नहीं और सोने के निवाले खिलाए नहीं। तो ये जो हमारे कल्चरल एक मुहावरे है ना, कभी कभी इतने बेवकूफाना है, होना क्या चाहिए, नरमी हो, और निवाला चाहे आप हलाल का सूखी रूखी जैसा भी खिला दो, शेर की नजर की जरूरत नहीं है फिर। तो आप सल्लल्लाहु अलैहि वसल्लम कैसे थे, आपने कोई सोने के निवाले नहीं खिलाए, इन मोहब्बत बड़ी थी, उमामा थी आप सल्लल्लाहु अलैहि वसल्लम की नवासी, कैसे वो भागी आती हैं तो उनको अपने कंधे पे उठा के बिठा लेते हैं, कैसे अपनी बेटी फातिमा आती हैं तो उनके लिए चादर बिछा देते हैं, कैसे आप सल्लल्लाहु अलैहि वसल्लम डीलिंग करते थे। हजरत अनस हैं, तो 10 साल आप सल्लल्लाहु अलैहि वसल्लम की खिदमत की है, छोटे बच्चे थे जिस वक्त आपके पास आए थे, तो कहते हैं सारी जिंदगी नहीं कभी आप सल्लल्लाहु अलैहि वसल्लम ने, जितने साल मैं आपके पास रहा हूं, सारी जिंदगी नहीं कभी उन्होंने कहा कि ये काम तुमने क्यों किया या ये क्यों नहीं किया। हालांकि उनके नौकर थे एक तरह समझ रही है, उनकी माँ छोड़ गई थी कि ये आपकी खिदमत किया करें, तो आप सल्लल्लाहु अलैहि वसल्लम के काम करने के लिए ही तो थे, आपकी खिदमत गुजार थे। वो नौकर होना भी बड़ी सआदत है जो नबी का नौकर बन गया। तो कहते हैं कभी आपने ये नहीं मुझे ये फरमाया کبھی کسی چیز کے اوپر غصہ کرنا یا کبھی کسی چیز کے اوپر کرنا تو بہت دور کی بات ہے. تو ہمارے خادم ہمارے بارے میں کیا کہیں گے یہ پوچھ کے دیکھیں گے کیا کہتے ہیں. بےچارے کیا بتائیں گے, تو ویسے ہی ڈرتے ہوں گے.
تو یہ وہ گواہی دے رہے ہیں. اب اسی سے پتا چلتا ہے کہ آپ صلی اللہ علیہ وسلم اپنے گھر والوں کے ساتھ کیسے تھے, کیونکہ گھر والے زیادہ بہتر بتا سکتے ہیں کسی کے بارے میں. اور ہم بھی سوچ لیں کہ ہمارے مزاج کے خلاف جب کوئی بات ہوتی ہے, آپ کو نہیں صرف میں کہہ رہی ہوں, میں اپنے آپ کو بھی کہہ رہی ہوں, تو ہمارے کیا حالات ہوتے ہیں. ہم میں سے کوئی بھی پرفیکٹ نہیں ہے, لیکن نبی علیہ الصلوۃ والسلام امیجن کریں, مطلب ساری چیزیں چھوڑ کے آپ صرف اتنا امیجن کریں کہ جس ہند نے آپ صلی اللہ علیہ وسلم کے محبوب چچا کا کلیجہ چپا لیا تھا, آپ صلی اللہ علیہ وسلم نے اس کو بھی یہ نہیں کہا کہ تو نہیں اب اسلام لا سکتی, اسلام لائے گی تو تیرے تو گناہ معاف ہو جائیں گے, پچھلے دور ہو جا میری نظروں سے. نہیں, وحشی جس نے آپ صلی اللہ علیہ وسلم کے چچا کو شہید کیا تھا, کتنا بڑا غم دیا تھا, اس کو بھی کلمہ پڑھوا دیا. تو بہت بڑے دل والے یہ کر سکتے ہیں, بہت بڑے دل والے, اس کے لیے بہت دل گردہ چاہیے. چلو ہمارے پاس اتنا بڑا نہیں بھی ہو, کہیں تو ہم معاف کرنے والے ہوں. ہم تو زندگی بھر بات ہی نہیں چھوڑتے, جانے ہی نہیں دیتے. آگے کیا کہا گیا, فافو انہم, اے نبی آپ چھوڑ دیں, در گزر کر لیں ان سے, یعنی ان سے اب غلطی ہو گئی ہے نا, ان صحابہ سے وہ اتر آئے وہاں سے. اب یہ نہیں کہ بس اس غلطی کو پکڑ کے ہی بیٹھ جانا کہ کیوں تم نے ایسے کیا, دیکھو اب کتنی شہادتیں تمہاری وجہ سے یہ ہوا. آپ صلی اللہ علیہ وسلم نے کچھ بھی نہیں ان کو کہا. اب خود سوچیں ہمارے گھر میں ایک پلیٹ بھی ٹوٹ جائے, اتنا سا بھی نقصان ہو جائے, تو پھر ہم کیا کرتے ہیں؟ کوئی ڈیکوریشن کوئی بچہ توڑ دے, کوئی چیز گرا دے کہیں, ہماری کیا حالت ہوتی. تو یہ تو بہت بڑا نقصان تھا, ایک فتح شکست میں بدل گئی تھی. صبح کی الگ باتیں سننی الگ, ایک مطلب ایک امبیرسمنٹ ہوتی ہے نا, وہ ایک الگ تھی. شہادتیں وہ کتنا بڑا نقصان, اس کی تو کوئی تلافی نہیں ہو سکتی نا, کہ اتنے بڑے بڑے مطلب اتنی قیمتی جانیں چلی گئیں. یہ ایک الگ غم, کتنے بچے یتیم ہو گئے, کتنی عورتیں بیوہ ہوں گی, تو تمہاری وجہ سے, تمہاری وجہ سے. اب دیکھیں یہ تمہاری وجہ سے کہنا نا, یہ ہم نہیں کبھی چھوڑتے, تمہاری وجہ سے یہ ہوا, تم نے یہ کہا تھا, تم نے ایسے کیا تھا. آپ صلی اللہ علیہ وسلم کو اللہ تعالیٰ کیا فرما رہے ہیں, اللہ نے معاف کر دیا, اللہ نے ان کو معاف کر دیا. آپ کو کیا فرمایا, فاعفو عنہم, آپ بھی ان کو معاف کر دیں. دو دفعہ پیچھے آیا نا, اللہ نے معاف کر دیا, ہم نے پچھلے سبق میں پڑھا تھا. دو دفعہ اللہ تعالیٰ نے فرمایا اللہ نے ان مومنوں کو معاف کر دیا, تاکہ رہتی دنیا تک کوئی ان پہ انگلی نہ اٹھائے کہ یہ لوگ تو بھاگ گئے تھے احد میں, یہ لوگ تو آپ صلی اللہ علیہ وسلم کو چھوڑ کے چلے گئے تھے. ان کے لیے بھی ہے, میدان جنگ سے بھاگنا ہے کبیرہ گناہ تھا. جو نیچے اتر آئے, یہ تو وہ تھے جو نیچے اترے تھے, جبل رماد پہ ان کی ڈیوٹی لگائی ہوئی تھی, وہ تو نیچے اترے, ان سے بھی یہ غلطی ہوئی. وہ جب بھاگے ان پینک میں, وہ بھی یہ غلطی تھی. سب کو کہا ان سب کو معاف کر دیں, اور صرف معاف نہیں کریں, صرف معاف نہیں کریں, سبحان اللہ, واستغفر لہم. کیا شان ہے صحابہ کرام کی, پھر کوئی ان کو اگر برا بھلا کہے تو کتنی بری یہ بات ہے کہ جن کے لیے اللہ تعالی نے آپ صلی اللہ علیہ وسلم کو فرمایا آپ ان کے لیے بخشش مانگی ہے. وہ اپنے لیے تو بخشش مانگے ہی مانگے, آپ ان کے لیے بخشش مانگے. کیوں؟ اس لیے کہ ایک تو آپ صلی اللہ علیہ وسلم کی دعائیں قبول ہوتی, دوسری انسان صرف اس کے لیے دعا کر سکتا ہے جس کے لیے اس کے دل میں کوئی برائی نہ ہو. جن کے لیے دل میں برائی ہوتی نا, دل نہیں کرتا ان کے لیے دعائیں کرنے کا, بد دعا ہی نکلتی ہے, دعا تو نہیں نکلتی نا, یہ تو نہیں نکلتا اللہ ان کو معاف کر دے. تو آپ صلی اللہ علیہ وسلم کا دل ان کی طرف سے صاف ہے, یہ بھی پتا چل گیا اس سے کہ آپ ان کے لیے دعا کریں گے. اللہ تعالیٰ نے سورہ نام میں فرمایا ہے کہ جب وہ لوگ آپ کے پاس آئے نا جو اللہ کی آیات پر ایمان رکھنے والے, فَقُلْ سَلَامٌ عَلَيْكُمْ, تو آپ ان کو کہیں سلام. سبحان اللہ,
یعنی کتنی بڑی شان پتہ چلتی ہے صحابہ کی. تو کوئی ان پہ انگلی اٹھانے سے پہلے یہ دیکھ لے کہ قرآن پاک میں صحابہ کا مقام اور مرتبہ کتنا بڑا ہے. چاہے ان سے ایک بڑی غلطی بھی ہوئی, پھر بھی جب اللہ تعالیٰ نے ان کے بارے میں یہ کہہ دیا تو اس کے بعد کسی کے لیے یہ جائز نہیں ہے کہ ان کے مقام اور مرتبے کو کم کرنے کی کوشش کرے یا ان کے اوپر کوئی تان کرے, ان کے اوپر انگلی اٹھائے. اور فرمایا وَشَاوِرْهُمْ فِي الْأَمْرِ, اے نبی اب یہ نہیں ہے کہ دیکھیں ان سے مشورہ کیا تھا تو مشورے میں انہوں نے کہا تھا نا کہ باہر جا کے لڑنا, سارا عہد کے تناظر میں سوچیں. اب اس باہر جانے کی وجہ سے شکست ہوئی تو اب آئندہ کے لیے تو ہم نے نہیں آپ سے مشورہ کرنا, ہم نے تو بھگت لیا بھائی آپ سے مشورہ کر کے, یہ نہیں کہنا. پھر بھی اے نبی ان سے مشورے کرتے رہنا ہے آپ نے. اللہ اکبر, تاکہ کبھی بھی ان کو یہ احساس محرومی نہ ہو کہ ہائے ہم سے غلطی ہوئی تھی نا, تو اب ہمیں کبھی نہیں مشورہ آپ صلی اللہ علیہ وسلم کریں گے. اور آپ صلی اللہ علیہ وسلم نے کیے مشورے, حالانکہ نبی علیہ الصلوۃ والسلام کو مشورے کی کیا ضرورت ہے کسی سے کرنے کی, ان سے زیادہ حکمت کس کے پاس ہوگی, ان سے زیادہ سمجھ بوجھ کس کے پاس ہوگی, ان سے زیادہ صحیح فیصلہ کرنے کی قوت کس کے پاس ہوگی. لیکن آپ دیکھیں جگہ جگہ آپ صلی اللہ علیہ وسلم نے مشورے کیے. جب انسان مشورہ کرتا ہے نا تو مشورہ کرنے والا کبھی نامراد نہیں ہوتا. دیکھیں مشورہ کرنے والا حدیث سے پتہ چلتا ہے کہ کبھی وہ نامراد نہیں ہوتا. آپ صلی اللہ علیہ وسلم نے بدر میں مشورہ کیا کہ ہم لڑیں کہ نہیں لڑیں, تب مہاجرین نے کہا تھا ہم آپ کے ساتھ ہیں. انصار نے بھی پھر کہا, جب آپ صلی اللہ علیہ وسلم بار بار یہی پوچھتے جا رہے تھے تو انصار پھر وہ کھڑے ہوئے, پھر انہوں نے بھی کہا کہ ہم آپ کے ساتھ ہیں, چاہے آپ ہمیں کہیں گے سمندر میں جا کے کود جاؤ تو ہم وہاں پہ بھی آپ کے ساتھ جانے کو تیار. ہم موسیٰ علیہ السلام کے ساتھیوں کی طرح نہیں ہیں. اسی طرح جب احزاب میں آپ کو پتا ہے جنگیں جو خندق تھی, اس کے اندر بھی جو خندق کھودنے کا مشورہ تھا وہ کس کا تھا؟ حضرت سلمان فارسی کا. تو آپ نے مشورہ کیا تھا اس میں بھی. جب حضرت عائشہ رضی اللہ تعالیٰ عنہ پہ ایک تہمت لگی تب بھی آپ نے مشورہ کیا تھا اپنے صحابہ سے. اسی طرح احد میں آپ دیکھ رہے ہیں یہاں پہ بھی مشورہ کیا. تو آپ صلی اللہ علیہ وسلم مشورے کرتے تھے. مشورے میں پھر یہ ہونا چاہیے جب انسان مشورہ کرے, ایک تو کسی ایسے انسان سے مشورہ کیا جائے جو خیر خواہ ہو, دوسرے جو فہم والا ہو سمجھ والا ہو. ہر ایک سے مشورہ نہیں کرنے کھڑے ہو جانا. مثال کے طور پہ کوئی عورت ہے اس کو کوئی بیماری ہے, وہ غیر مسلم ڈاکٹر سے پوچھتی ہے میں روزہ رکھ لوں, وہ کہے گا نہیں نہیں آپ نہیں بالکل رکھ سکتے. وہ بھائی اس کو روزے کا کیا پتا, وہ مسلمان نہیں ہے اس کو نہیں. آپ نے مشورہ بھی کرنا ہے تو کسی اس سے کریں جس کو اس بات کا سمجھ ہو. ہر ہرے گھر سے ہر ایک بندہ جو اسٹریٹ پہ جا رہا ہے اس سے مشورہ نہیں کرنا, جو سمجھ بوجھ والا بھی ہو, جو آپ کا خیر خواہ بھی ہو. ٹھیک ہے. اور مشورہ جب کریں, مشورہ اصل میں کرتا وہی ہے جس میں تکبر نہیں ہوتا. بہت سارے لوگ تو مشورے کو اپنی شان کے خلاف سمجھتے ہیں, میں مشورہ کروں مجھے مشورے کی کیا ضرورت ہے, میں خود نہیں صحیح فیصلہ کر سکتی, چھوڑو میں نے ان سے نہیں پوچھنا. تو تکبر جن کے اندر ہوتا نا وہ نہیں مشورہ کرتے. تو مشورے میں کیا ہوتا ہے, انسان دوسرے کی بھی رائے پوچھتا ہے. اب ضروری نہیں ہوتا کہ مشورہ جو ہے میجورٹی کا جو ہو وہی مانا جائے, بلکہ جس کو مشورہ دیا جائے وہ دیکھ سکتا ہے کہ میں نے کس کی بات. ایک صحابی نے صرف فرمایا تھا حضرت سلمان فارسی نے کہ خندق کھود دی جائے, آپ صلی اللہ علیہ وسلم نے ان کا مشورہ قبول فرمایا. تو ان دا اینڈ مشورے میں کس کی اتھارٹی ہوتی ہے کہ وہ فیصلہ کرے کہ کس کا مشورہ ماننا ہے کس کا نہیں؟ وہ جو بندہ جو مشورہ مانگ رہا ہے اس کی اتھارٹی ہوتی ہے. یہ نہیں کہ مشورہ دینے والے یہ کنڈیشن لگا دیں کہ اب ہم نے مشورہ دیا ہے تو اب آپ انہیں ہمارا مشورہ ماننا ہے, اگر نہیں ماننا تو پھر ہمیں نہ بودر کریں, پھر ہمارے پاس نہیں اتنا ٹائم ہے کہ آپ کو مشورے دیتے. پھر نہیں, آپ سے کوئی مشورہ مانگے تو مشورے کو کہا گیا حدیث میں کہ یہ بھی امانت ہے, یہ بھی امانت ہے, اس میں خیانت نہیں کرنی. انسان وہی مشورہ دے جو صحیح مشورہ ہے, یہ نہیں کہ اگر اس طرح کا مشورہ دیا تو یہ ناراض نہ کہیں ہو جائے.
मैं कोई आपसे मशवरा मांगे और आप कहें कि बस ऐसा ही मशवरा दूं जो इसकी इसको खुश करने वाला, नहीं, जो सही बात है उसका मशवरा दे, और जिससे मशवरा मांगा गया अगर उसके मशवरे के मुताबिक नहीं किया गया तो वो बाद में ये ना कहे कि देखा ये नुकसान हुआ ना इसलिए हुआ, आपने तुम्हारा मशवरा ही नहीं माना। बहुत सारे लोग इस तरह से ताने देते रहते हैं। फिर अब देखिए मसल में किसी ने मशवरा दिया, वो बेचारा जिसने लिया उसने नहीं इसका मशवरा मांगा माना और आगे इसका नुकसान हो गया। जब नुकसान हुआ तो फिर उसको मौका मिल गया कि वो कह रहा है देखा मैंने कहा था ना आपको, नहीं किया था ना मेरे कहने के मुताबिक, तो भुगतो अब। नहीं, आपसे उसने मशवरा ही मांगा था, अब उसकी मर्जी है, अब उसको ताने देने का कोई जवाब नहीं बनता। ठीक है, अब जिसने मशवरा दे दिया, जब उसने मशवरा दे दिया ना तो उसका काम खत्म हो गया। वो नाफिज होता है या नहीं होता वो उसका काम नहीं है। अच्छा, अब एक और बात यहां से हमें क्या पता चलती है, वो ये पता चलती है, मशवरे से मुतालिक चीजें बहुत अहम है क्योंकि जिंदगी में हमसे कोई मशवरा करता है या हम भी कभी किसी से जाके मशवरा करते हैं। अब हमने किसी से मशवरा किया, उसने जो मशवरा दिया हमने उसके मुताबिक किया, अब कोई नुकसान हो गया तो अब हम जा जाके उसको कहें तुमने दिया था ना ये मशवरा, तुम्हारी वजह से ये हुआ। नहीं, ये भी गलत है। तुमने ये रिश्ता बताया था ना, तुमने कराया था ना ये रिश्ता, तुमने कहा था यहां कर लो, तो देखो अब हमारा क्या हुआ। तो इस तरह से नहीं कर सकते। या वो एक मशवरा देने वाला ही है, वो अपनी समझ बूझ से मशवरा दे रहा। अब इसके बाद वो तो सारी जिंदगी के लिए कान पकड़ लेगा कि मैं तो अभी नहीं कभी देता। अगर यहां पे आप सल्लल्लाहु अलैहि वसल्लम भी यही करते कि उनको उनकी बहुत ज्यादा उनको बुरा भला कहते और उनको ताने देते और उनको ये कहते, तो वो कभी दोबारा मशवरा देने के काबिल ही ना होते, उनका तो कॉन्फिडेंस ही खत्म हो जाता ना? तो इसलिए ये नहीं करना। तो मामलात में कौन से मामलात हैं जिनमें मशवरा करना चाहिए, फिल अम्र, यानी जहां पे अहम फैसला हो, जैसे मसलन हुकूमती फैसले हैं या ऐसे कोई और अहम जिंदगी के फैसले हैं, तो उसमें मशवरा कर लेना बेहतर होता है। एक मशवरा वो भी होता है जो हम अल्लाह ताला से करते हैं, और एक मशवरा शूरा जिसको कहते हैं, और इस नाम पे सूरत भी है, पूरी ईमान वालों की एक सिफत बताई गई है कि वो मशवरा करते हैं, तो सूरा शूरा है कुरान पाक में। इससे मशवरे की अहमियत पता चलती है। ये कोई ऐसी मामूली सी बात नहीं, देखें कितनी जिनको हम छोटी छोटी बातें समझते हैं उनकी भी किस तरह से कुरान पाक ने उनकी ताकीद फरमाई है। इससे हमारी जिंदगियां बेहतर होती हैं। बहुत दफा मशवरा कर लेने से इंसान बेहतर डिसीजन पे पहुंच जाता है। तो एक मशवरा अल्लाह ताला से भी होता है, और वो मशवरा कैसे होता है, वो इस्तखारे के जरिए होता है। इस्तखारे के बारे में भी आज हमारे बहुत ही कॉन्सेप्ट ही उलट हो चुका है। इस्तखारा करेंगे तो बस कोई ख्वाब आनी चाहिए। अब ख्वाब नहीं आई तो अब हम क्या करें, ख्वाब समझ नहीं आ रहा, ख्वाब का मतलब पूछने चले। देखिए ख्वाब के ऊपर तो वो डिपेंड करती ना, ये मशवरा कैसा होता है कि भाई आपने मशवरा दिया, नहीं ये आपका मशवरा गलत निकला, ये आपका मशवरा सही निकला, ऐसा तो नहीं कुछ होता ना। लेकिन इस्तखारे को हम कहते हैं इस्तखारा गलत निकला, इस्तखारा सही निकला, निकलने का क्या मतलब है, वो तो आपने अल्लाह से मशवरा किया। अगर वो काम अच्छा होगा आपके लिए तो आपके लिए अल्लाह ताला उसके लिए आसानियां पैदा कर देगा, उसके लिए दरवाजे खोल देगा। अगर नहीं वो अच्छा होगा तो अल्लाह ताला उसके दरवाजे बंद कर देगा, उसमें रुकावटें आएंगी, मुश्किलात आएंगी। हो सकता है ख्वाब आ जाए, उससे भी कोई इंडिकेशन आपको मिल जाए, दिल मायल हो जाए, लेकिन ये कोई कंडीशन नहीं है। ठीक है, तो एक इस्तखारा करके अल्लाह से भी मशवरा करना चाहिए और इंसानों से भी मशवरा कर सकते हैं आप। ठीक है, अच्छा, अब हमें यहां से क्या चीजें पता चली। एक, नंबर वन, नरमी। नरमी इतनी अहम चीज है कि उसकी वजह से बहुत सारी खैर इंसान को मिल जाती है। आप देखते हैं जिन लोगों की जुबानों में सख्ती होती है उनसे लोग करीब बैठना भी नहीं चाहते। और यहां पर जो आप सल्लल्लाहु अलैहि वसल्लम को ये बात बता दी गई, ये हम सब के लिए एक बहुत बड़ा पॉइंट है।
اگر نبی علیہ الصلوۃ والسلام سخت ہوتے تو صحابہ ان سے بھاگ جاتے، تو میں اور آپ اگر سخت ہو کے دین کے کام کریں گے، ہمارے پاس بیٹھیں گے لوگ کیا؟ یہ ایک داعی دین کا کردار ہے، اور اس کردار کو ہم نے بھی اپنانا ہے اگر ہمیں دین کا کوئی کام کرنا ہے. تو دوسروں سے نہ ایکسپیکٹ کریں کہ آپ صلی اللہ علیہ وسلم کو یہ نہیں شکایت کرتے نظر آ رہے کہ وہ بدو آیا، اس نے تو میری گردن میں وہ چادر ڈال دی اور دیکھو اس نے ایسے میرے ساتھ کیا. جب اس نے چادر ڈالی اور کھینچی تو آپ صلی اللہ علیہ وسلم نے کچھ بھی نہیں کہا اس کو، اس لیے کہ آپ صلی اللہ علیہ وسلم نرم تھے. ہم لوگوں سے ایکسپیکٹ کرتے ہیں بس وہ ہمارے سے نرم ہو، ہم تو اگر نہیں وہ نرم ہوتے تو ہم تو سختی ہوں گے نا پھر. نہیں، آپ صلی اللہ علیہ وسلم فرماتے ہیں، مسند احمد میں روایت ہے کہ حضرت ابو امامہ کا ہاتھ پکڑ کے فرماتے ہیں، اے ابو امامہ، بعض مومن وہ ہیں جن کے لیے میرا دل تڑپ اٹھتا ہے. یعنی آپ صلی اللہ علیہ وسلم کا دل اتنا نرم تھا کہ نبی علیہ الصلوۃ والسلام کا دل تڑپ اٹھتا تھا بعض مومنوں کے لیے. اور آپ صلی اللہ علیہ وسلم کی یہ جو صفات ہیں یہ پچھلی کتابوں میں بھی آئی ہیں کہ آپ صلی اللہ علیہ وسلم سخت نہیں تھے، آپ کا کلام سخت نہیں تھا، آپ بازاروں میں شور مچاتے نہیں پھرتے تھے، آپ صلی اللہ علیہ وسلم برائی کا بدلہ برائی سے دینے والے نہیں تھے، درگزر کرنے والے تھے، معاف کرنے والے تھے. تو یہ والی جو آپ صلی اللہ علیہ وسلم کی اتنی پیاری خصوصیات ہیں نا، یہ تورات میں بھی ہیں. تو اس سے ہمیں پتہ چلتا ہے ہم نے معاف کرنے والا بھی بننا ہے، درگزر، جانے دیں، مشورہ کر لیا کرنا ہے لوگوں سے. کتنی پیاری کوالٹیز ہمیں پتہ چلتی ہیں. فَإِذَا عَزَمْتَ فَتَوَكَّلْ عَلَى اللَّهِ، پھر جب آپ پختہ ارادہ کر لیں، اب آپ نے یہ استخارہ بھی کر لیا، آپ نے لوگوں سے بھی مشورہ کر لیا، پھر اس کے بعد آپ نے ارادہ کر لیا کہ ٹھیک ہے ہم یہ کام کرتے ہیں، اب اس کے بعد ڈبل مائنڈڈ نہ ہوتے جائیں، ہائے پتہ نہیں کروں کہ نہیں کروں، ہائے پتہ نہیں جاؤں کہ نہیں جاؤں، ہائے پتہ نہیں ایسے سٹیپ اٹھاؤں کہ نہیں اٹھاؤں. نہیں، پھر توکل علی اللہ، پھر بس اللہ کے اوپر بھروسہ کریں اور اس کام کو کر لے. توکل کیا ہوتا ہے؟ توکل ہے اللہ تعالی کے اوپر انسان کا بھروسہ ہونا، ٹرسٹ ہونا کہ اللہ میرے لیے اچھا ہی کرے گا. اب توکل بھی ایک بڑی زبردست چیز ہے کہ انسان کو جب توکل کرنا آ جائے نا، تو پھر وہ اس کے دل کو سکون آ جاتا ہے کہ اللہ کے سپرد اس دیں گے، جس کو ہم کہتے ہیں نا اپنا معاملہ اللہ کے سپرد کر دینا، یہ توکل. توکل یہ ہے، جیسے کسی نے کہا کہ توکل یہ ہے کہ بندہ اللہ کے سامنے ایسا ہو جائے جیسے غسل دینے والوں کے ہاتھوں میں مردہ ہوتا ہے، جس طرح چاہے اس کو الٹتا پلٹتا ہے نا. کبھی غسل اگر آپ نے کسی کو دیا ہو تو جدھر کو آپ اس کو موڑیں گے وہ بےچارا مردہ ہے، اس نے کیا کہنا، وہ ادھر کو مڑتا چلا جائے گا. انسان اس طرح اللہ کے ہاتھوں میں ہو جائے کہ اللہ مجھے جدھر چلائے گا میں ادھر چلوں گا، اللہ جو میرے لیے فیصلہ کرے گا بس اس کے اندر ہی بہتری ہے، میں نے اللہ پہ بھروسہ کیا. مگر توکل کا یہ مطلب ہرگز نہیں ہے کہ انسان سبب نہ اختیار کرے، سبب ضرور اختیار کرنا، ٹھیک ہے، بلکہ اس چیز کو اپریشیٹ کیا گیا کہ سبب اختیار کرو. آپ صلی اللہ علیہ وسلم سے ایک صحابی نے پوچھا، یا رسول اللہ، میں اونٹنی کو باندھ کے توکل کروں یا اس کو کھول کے توکل کروں؟ باندھ کے مطلب کیا؟ باندھ دیا، اپنی کوشش کر لی، پھر اللہ پہ بھروسہ ہے کہ اللہ اب حفاظت کرے گا، میرا باندھنے سے کچھ نہیں ہوگا، اللہ حفاظت کرنے والا. یا پھر کھول دوں کہ کھول دیا اس کو جدھر مرضی جائے، میرا تو اللہ کے اوپر بھروسہ ہے وہ خود ہی اس کو میرے تک واپس لے آئے گا. تو آپ صلی اللہ علیہ وسلم نے کیا فرمایا؟ یہ نہیں فرمایا تو کھول دو نا، تمہیں اللہ کے اوپر ٹرسٹ نہیں ہے، وہ خود ہی اس کو لا دے گا واپس. آپ نے کیا فرمایا، کیا جواب دیا؟ فرمایا اس کو باندھ کے توکل کرو. پھر میں نے آپ کو بتایا تھا جنگ احد میں آپ صلی اللہ علیہ وسلم نے دو زرہ پہنی تھی، اور فتح مکہ کے دن آپ صلی اللہ علیہ وسلم نے اپنے سر پر خود پہنی ہوئی تھی، یعنی جو ہیلمٹ ہوتا ہے پورا. آپ صلی اللہ علیہ وسلم نے ایک مرض کے اندر دوا بھی لگوائی تھی، جیسے آپ کہیں انجیکشن جس کو کہہ سکتے. تو توکل یہ نہیں ہے کہ ہم نے کوئی دوا نہیں لینی، میرا بس اللہ پہ بھروسہ، اس نے اگر مجھے ٹھیک کرنا ہوگا تو کر دے گا، مجھے میں تو دوائی کرنی نہیں، میں نے تو ٹریٹمنٹ کرانا ہی نہیں. मेरा अल्लाह पे भरोसा है, मैंने तो बस सड़क पे लेट जाना है तो जिस गाड़ी ने आना होगा मुझे मार देगी, नहीं होगा तो कोई बात नहीं है, तो अल्लाह ने जिंदगी और मौत जो लिखी हुई वो तो है ही। ये नहीं है तवक्कुल, इसको गलत नहीं समझे। तवक्कुल है खुद आप पहले काम करें, खुद आप पहले इस असबाब इख्तियार करें। कोई कहता है जी मैं बस अल्लाह ने जी रिस्क जितना लिखा हुआ है किस्मत में वो तो मिलना ही है, अब मैं क्यों जाकर नौकरियां करूं, मैं क्यों अपने आप को इतना खपाऊं। हालांकि अल्लाह ताला ने उन लोगों की तारीफ फरमाई है जो रिस्क हलाल के लिए जमीन में सफर करते हैं। आप देखें सूरह जुमा में अल्लाह ताला ने फरमाया जब तुम नमाज पूरी हो जाओ तो जमीन में फैल जाओ, अल्लाह का फजल तलाश करो, अल्लाह ताला ने उसको अपना फजल फरमाया। सुफियान सॉरी ताबई है, कहते हैं जब तुम इबादत करने का इरादा करो तो देखो घर में गंदम है या नहीं, अगर घर में गंदम है तो इबादत करो, वरना पहले तुम गंदम की तलाश में जाओ फिर अल्लाह की इबादत करो। यानी ये नहीं कि आप अल्लाह अल्लाह करने लगे, मैं मुसल्ले पे बैठे हूँ, ये होश ही नहीं घर वाले खाएंगे क्या पियेंगे क्या खाना है नहीं है, हाँ हमने नहीं कहीं जाना, कहीं छप्पड़ फाड़ के कहीं से आ जाएगा और अल्लाह ने देना होगा तो दे देगा, नहीं तुम जाओ कहते हैं जाके तुम कस्बे हलाल भी इबादत है, हलाल कमाई के लिए कोशिश करना वो भी इबादत है। और आपने पढ़ा है पहले सूरह बकरा में वतजव्वदु फइन्ना खैरा ज़ादे तक्वा, सफर के लिए ज्यादा राह ले लो, ये नहीं कहा तुम कोई बात नहीं हज पे निकल जाए, करो अल्लाह के रास्ते में हो अल्लाह खुद ही तुम्हें खिलाए पिलाएगा। पहले जमाने में लोग ऐसे ही करते थे ना, वो क्या करते थे, वो कहते थे हम हज के लिए जा रहे हैं बस, तो कुछ ले जाने की क्या जरूरत है, बस हम अल्लाह के ऊपर तवक्कुल कर रहे हैं, वहां पे जाके लोगों से मांगना शुरू कर देते थे। तो तबीयत कि नहीं आप ज्यादा राह लेके जाओ, अपना खाने पीने सबका इंतजाम करके जाओ। तो ये एक और जगह पे आता है शिब्र ईमान में कि इब्राहिम खवास उन्होंने कहा कि तवक्कुल के मैनर्स जो हैं आदाब जो हैं उनमें तीन चीजें हैं। कहते हैं काफले के साथ जाओ तो सफरे खर्च लेकर जाओ, ये नहीं कि आप जा रहे हैं सफर पे तो अब लोगों से मांगने शुरू कर दें मेरे पास तो खत्म हो गए पैसे मैं क्या करूं। कश्ती में सफर करो तो सफरे खर्च से सफर करो, मजलिस में बैठो तो अपना तोशादान लेके बैठो, यानी आप अपने खाने पीने का अपना लंच बॉक्स लेके बैठो, ये नहीं है कि आप फिर उसके बाद लोगों से मांगो। ठीक है, तो ये तवक्कुल नहीं होता, हाँ कोई दे ही देगा, हाँ अल्लाह ने खिलाना है, हाँ ये हो जाए, ये नहीं होता। ठीक है, तो इससे हमें बहुत सारी बातें देखें, हालांकि कहने की रोजमर्रा जिंदगी की बातें, ये कुरान हमें उनमें भी गाइड करता है, कितनी अच्छी गाइडेंस हमें देता है। आपने जिंदगी गुजारनी कैसे, हमें तो सारी जिंदगियां गुजार देते हैं, हमें पता ही नहीं होता हमने करना क्या है, सारी जिंदगियां गुजर जाती हैं इसी चीज के अंदर कि हमें जिंदगी की समझ नहीं आई होती चलना कैसे इसमें। तो अच्छा एक बात और मशवरे के बारे में आपको बताना चाहती हूँ कि आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि जब तुम में से कोई अपने भाई से मशवरा कर ले तो उसे चाहे कि भली बात का मशवरा दे। देखें जो मशवरा देने वाला है ना, जैसे मैंने बताया, तो इस हदीस से भी इब्ने माजा की इस हदीस से पता चल गया कि हमें मशवरा देते वक्त समझ लेना चाहिए कि ये अमानत है मेरे पास, ऐसे नहीं है कि मैं जो मर्जी मुंह में आए तो वो बोल दूंगी। ठीक है, अमानत में खयानत नहीं करनी। तो और जब पुख्ता इरादा हो जाए, किसी ने मुझे कहा हमने इरादा कर लिया फलां जगह मूव होने का, उनका सारा कुछ हो गया, वहां पे जॉब भी हो गई, वहां पे घर का भी इंतजाम हो गया, अब वो मूव करने वाले तो कह रही हैं अब मुझे, मैं डबल माइंडेड हो रही हूँ, मुझे समझ नहीं आ रही कि मैंने कहा अब नहीं डबल माइंडेड हो, बस अब आपने इरादा कर लिया अब अल्लाह पे भरोसा करो। जैसे आप सल्लल्लाहु अलैहि वसल्लम उहद में अब जब इरादा कर लिया था गए जीरा पहन के आ गए अपने हथियार लेके आ गए, अब बाहर निकले तो अब उन्होंने कहा ओहो अब हम सोच रहे हैं कि हमने तो नहीं आपको कहीं फोर्स कर दिया कि बाहर जाके लड़े, तो हम कहते हैं चलें ठीक है जैसे आपकी मर्जी है, आप इसमें अब मदीना में रह के ही अब हम लड़ लेते। आपने फरमाया नहीं अब जब बात हो गई है ना तो अब नहीं, एक रसूल के लिए ये नहीं है जायज कि अब वो एक दफा हथियार पहन ले तो फिर अब उसके बाद फिर आप सोचने बैठ जाए अच्छा आप करें कि नहीं करें, बस फैसला कर लिया ना अब उस पर जम जाए फिर आप अल्लाह पे भरोसा करें, शेकी ना हो। बाद लोग सारे जिंदगी शेकी ही रहते हैं, कोई काम ही वो स्टेबल होके कर ही नहीं सकते, या तो पहले अच्छी तरह मशवरा कर ले अच्छी तरह सोच समझ ले उसके बाद नहीं फिर उसको उसके अंदर डबल माइंडेड हो। एक और हदीस में आता है कि जो शख्स मशवरा करने के बाद किसी काम का इरादा करे और उसे करने या ना करने का फैसला कर ले तो अल्लाह की तरफ से उसको सही
اور مفید صورت کی طرف ہدایت مل جاتی ہے. یہی اللہ تعالیٰ کی طرف سے انسان یہی سوچ کے کرے کہ اللہ کا حکم ہے, مومنوں کی یہ خصوصیت ہے کہ وہ مشورہ کرتے ہیں, تو مجھے بھی مشورہ کر لینا چاہیے. ٹھیک ہے, ہاں یہ بات وہ الگ ہے جو بات میں نے آپ کو کہی کہ کس سے آپ نے مشورہ کرنا ہے. تو ان اللہ یحب المتوکلین, اللہ توکل کرنے والوں سے محبت کرتا ہے, کہ جو اللہ کے پر بھروسہ کرتے ہیں. یہ تھیں آج کی آیات, اللہ تعالی ہمیں سمجھنے کی اور عمل کرنے کی توفیق عطا فرمائے. تلاوت سنتے ہیں.
يا أيها الذين آمنوا لا تكونوا كالذين كفروا وقالوا لإخوانهم إذا ضربوا في الأرض أو كانوا غزا لو كانوا عندنا ما ماتوا وما قتلوا ليجعل الله ذلك حسرة في قلوبهم والله يحيي ويميت والله بما تعملون بصير ولئن قتلتم في سبيل الله أو متم لمغفرة من الله ورحمة خير مما يجمعون ولئن متم أو قتلتم لإلى الله تحشرون فبما رحمة من الله لنت لهم ولو كنت فظا غليظ القلب لانفضوا من حولك فاعف عنهم واستغفر لهم وشاورهم في الأمر فَإِذَا عَزَمْتَ فَتَوَكَّلْ عَلَى اللَّهِ إِنَّ اللَّهَ يُحِبُّ الْمُتَوَكِّلِينَ.